घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजया लक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लाफाटा एफएम 79.4 मेगार्ज, बारासिंह एफएम 102.2 मेगार्ज, बझाङको साइपाल एफएम 100.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रोवायर एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरमा शुक्लाफाटा महोत्सव 2075 प्रदेश स्तरीय आजदेखि सुरु।
महाकाली अञ्चल अस्पतालमा लामो समयपछि छालारोग विशेषज्ञ डाक्टरको दरबन्दी पुरा।
डोटीका एचआईभी संक्रमित सम्मानित।
अछामलाई साक्षर जिल्ला घोषणा गर्नका लागि तयारी।
नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकाले लगानी गर्न प्रधानमन्त्रीको आग्रह।
एसईई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन।
र सशस्त्र प्रहरीको एपीएफ क्लबलाई राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि।
हाम्रो नातिनीले कति मजाले पढे कि
हो बुवा। हामीले घरमा हरेक दिन छोरा छोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो।
कक्षा 1, 2, 3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा, छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है, अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षक सँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरमा शुक्लफाटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार गरी पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको छ। भीमदत्त नगरपालिकाको संयोजनमा कञ्चनपुरका सबै स्थानीय तह र सरकारवालाहरूको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव 21 गतेसम्म सञ्चालन हुने जनाइएको छ। नेपाल भ्रमण वर्ष 2020 मध्यनजर गरी शुक्लफाटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसारका लागि समृद्धिका लागि पर्यटन भन्ने नारासहित महोत्सव आयोजना गरिएको हो। दैनिक 300-500 पर्यटकहरूलाई निकुञ्ज घुमाउने कार्यक्रम अनुसार तयारी भएको महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो। आन्तरिक र बाह्य पर्यटकलाई दैनिक निकुञ्जभित्र घुमाउने गरी पहिलोपटक महोत्सव आयोजना गरिएको हो। यो महोत्सव अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी पर्यटक निकुञ्ज घुम्ने अपेक्षा गरिएको छ। 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लफाटा राष्ट्रिय निकुञ्ज बारासिङ्गाको बथान र पाटेबाघको पहिचानले परिचित छ। शुक्लफाटा घाँसे मैदानमा देखिने बारासिङ्गाको बथान पर्यटकहरूका लागि आकर्षण बन्दै आएको छ। महोत्सव सफल बनाउन सम्पूर्ण स्थानीय तह सहित नाटा, सुदूरपश्चिम, कञ्चनपुर, उद्योग वाणिज्य संघ, होटल व्यवसाय संघ, यातायात व्यवसाय समिति, निर्माण व्यवसाय समिति लगायतका सरकारवालाहरू सक्रिय रूपमा लागेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्ट राष्ट्रिय विकास परिषदमा मनोनित हुनुभएको छ। नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो। राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश 2074 दफा 7 उपदफा 2 बमोजिम मिश्रलाई राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त गरिएको हो। राष्ट्रिय विकास परिषदमा 25 मनोनित भएकोमा सुदूरपश्चिम प्रदेशबाट मिश्र सहित 2 मात्रै परेका हुन्। राष्ट्रिय विकास परिषदमा बैतडीको पुलचोडी नगरपालिकाका मेयर रणबहादुर कुँवरलाई पनि मनोनित गरिएको छ।
कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालमा लामो समयपछि छालारोग विशेषज्ञ डाक्टरको दरबन्दी पुरा भएको छ। विक्रमसम्म 2020 सेवा सुरु भएको महाकाली अञ्चल अस्पतालमा अहिले छाला तथा यौनरोग विशेषज्ञ डाक्टर शम्भुदत्त जोशी आएसँगै छाला तथा यौनरोग सम्बन्धी दरबन्दी पुरा भएको हो। करिब 56 वर्षपछि महाकाली अञ्चल अस्पतालमा छालारोग विशेषज्ञ डाक्टरको दरबन्दी पुरा भएको छ। अब छाला तथा यौनरोग सम्बन्धी रोग लागेका बिरामीहरूलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। विगतमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर नहुँदा भारत तथा अन्य ठाउँहरूमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य बिरामीहरूलाई अब महाकाली अञ्चल अस्पतालमै छाला तथा यौनरोगको उपचार हुने भएको छ। तर अञ्चल अस्पतालको व्यवस्थापन समितिको अस्पतालको व्यवस्थापन र डाक्टरहरूलाई टिकाउन नसकेको अवस्थामा पुरा भएको पनि छाला तथा यौनरोग विशेषज्ञ डाक्टर लामो समय टिक्छन् या टिक्दैनन् भन्ने सवालमा भने जनता सशंकित रहेका छन्।
बजाङको खप्तर छान्ना गाउँपालिकामा खोरेत रोगले पशु चौपाया मर्न थालेका छन्। अहिलेसम्म खप्तर छान्ना गाउँपालिकाको वडा नम्बर 5 को पुजारी गाउँ र वडा नम्बर 4 को नेटा कटरिया गरी 12 भन्दा बढी पशु चौपाया मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक कर्ण बहादुर खड्काले बताउनुभयो। खप्तर छान्ना गाउँपालिकामा खोरेत रोगले पशु चौपाया मर्न थालेपछि पशु चौपायालाई उपचार र भ्याक्सिन लगाउनका लागि अभियान सञ्चालन गरिएको छ। प्राविधिक सहितको टोली स्थानीयको घर दैलोमा नै पुगेर पशु चौपायालाई भ्याक्सिन लगाउने काम तीव्र रूपमा भइरहेको जनाइएको छ। पशु चौपायालाई ज्वरो आउने, मुखमा घाउ हुने, र्याल फ्याक्ने, खुरमा घाउ हुने, किरा पर्ने लगायतका लक्षण देखा परेपछि यो अभियान सञ्चालन गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख वाल्मीकि प्रसाद जोशीले बताउनुभयो। खोरेत रोगका कारण ससाना बाछा बाछीहरू मरेको निमित्त कार्यालय प्रमुख जोशीको भनाइ छ। गाउँपालिकाभरिबाट परीक्षण गर्नका लागि 42 नमुना ल्याएर ल्याब परीक्षण गर्न कैलाली पठाउने काम भएको जोशीले जानकारी दिनुभयो। रोगले पशु चौपाया मर्न थालेपछि यहाँका स्थानीय बासिन्दा चिन्तित भएका छन्।
हावाहुरीको मौसम सुरु भएसँगै वनडढेलोका घटनाहरू घट्ने गरेका छन्। हावाहुरीको मौसम सुरु भएसँगै आगलागी तथा वनडढेलोको सम्भावना अधिक रहने हुँदा आगलागी नहोस् भन्नका लागि सबैले सतर्कता अप्नाउनु जरुरी हुन्छ। खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा जथाभावी रूपमा चुरोट तथा बिँडीका ठुटाहरू फाल्दा आगलागी हुने सम्भावना रहन्छ। साथै वनको बाटो भएर हिँड्ने बटुवा तथा अन्य व्यक्तिहरूले जथाभावी रूपमा प्रज्वलनशील पदार्थको प्रयोग गर्दा पनि आगलागी भएर वनमा डढेलो समेत लाग्न सक्दछ। त्यसैले खाना पकाइसकेपछि आगो राम्ररी निभे ननिभेको हेर्ने, चुरोट तथा बिणीका ठुटाहरू जथाभावी रूपमा नफाल्ने र वनको बाटो भएर जाँदा प्रज्वलनशील पदार्थको प्रयोग नगरे आगलागी तथा वन डढेलोबाट बच्न सकिन्छ। वनमा लाग्ने डढेलो नियन्त्रण गर्नका लागि जिल्ला वन कार्यालय कञ्चनपुरले के कस्तो सतर्कता अपनाइरहेको छ त? यसै विषयमा गरिएको कुराकानी अबको प्रस्तुतिमा।
म शिवराज अवस्थी हो, डिभिजन वन कार्यालय कञ्चनपुरको रेन्जर।
वन जङ्गलमा आगलागी हुने जस्ता प्रकोपबाट बच्न वन कार्यालयले यस आर्थिक वर्ष कस्तो किसिमको कार्य योजना बनाएको छ?
अब गर्मीको मौसम, वनडडेलोको मौसम सुरु भइसक्यो र वनडडेलोबाट वन क्षेत्रमा हामी नोक्सानी हुनबाट रोकथाम र नियन्त्रण गर्नको लागि हाम्रो सङ्घीय सरकारबाट हस्तान्तरित कार्यक्रमहरू, सशक्त कार्यक्रमहरू पनि प्राप्त भएको छ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशबाट पनि केही कार्यक्रमहरू प्राप्त भएका छन् र डिभिजन वन कार्यालय कञ्चनपुरले आफ्नो मादकका युनिटहरूलाई सतर्क अवस्थामा राखेको छ। अहिले हाम्रो अग्नि नियन्त्रण सम्बन्धी सामग्रीहरू, उपकरण, सामानहरू करिब 2,00,000 बराबरको सामानहरू खरिद गरेर डिभिजन वन कार्यालय कञ्चनपुरमा आइसकेको छ। 2-4 दिनभित्रै हामीले चाहिँ संवेदनशील क्षेत्रहरूमा त्यसलाई वितरण गर्ने समूहहरूलाई त्यो अग्नि नियन्त्रण सामग्रीहरू हस्तान्तरण गर्ने र उहाँहरूलाई चाहिँ जिम्मा लगाउने कार्यक्रम छ। त्यस्तै हामीले वन डढेलो रोकथाम र नियन्त्रणका लागि हामीले प्रचार प्रसार सामग्रीहरू, पोस्टर, पम्पलेटहरू बनाउने कार्यक्रमहरू पनि छुट्याएका छौँ र त्यो अहिले बनिरहेको छ। अब 2-3 दिनभित्रै त्यो हामीले सर्वसाधारणको लागि हामीले ठाउँ ठाउँमा पोस्टर पम्पलेटहरू गर्ने बाँड्ने कार्यहरू पनि गर्छौँ। त्यस्तै चेतनामूलक सूचना प्रसारण, प्रकाशन तथा प्रसारणको लागि FM र पत्र पत्रिकाहरूमा सूचनाहरू उपलब्ध गराउने वन डढेलो नियन्त्रण सम्बन्धी त्यो कार्यक्रमहरू छ। बस्ती परिचालनका कार्यक्रमहरू हामीले फिल्ड मार्फत हाम्रो मादकका फिल्ड युनिटहरूलाई जानकारी गराइसकेका छौँ र यसको लागि हामीले सबै हाम्रो यस डिभिजन अन्तर्गतका 6 सब डिभिजनहरूलाई एकदम तयारी हालतमा राखेका छौँ। त्यस्तै वन डढेलो नियन्त्रण कार्यको लागि जनशक्ति परिचालनको कार्यक्रम छ। यसमा उपभोक्ता समिति अनि अग्नि नियन्त्रण सञ्जालका कर्मचारीहरू र सुरक्षा कर्मीहरूलाई समेत परिचालन गर्ने र त्यसमा आवश्यक पर्ने खाजा खर्चहरू लगायतको आवश्यक खर्चहरू समेत हामीले केही बजेटहरू छुट्याएर राखेका छौँ। त्यस्तै हामीले प्रज्वलनशील सुक्खा पदार्थहरू व्यवस्थापन, बर्निङ मेटेरियलहरू व्यवस्थापनको लागि बाटो घाटो छेउछाउका सुकेका पातहरू अनि उनीहरूलाई समेत हामीले व्यवस्थापनको लागि संवेदनशील ठाउँहरूमा त्यो कार्यक्रम पनि हामीले गर्ने, अब एक हप्ताभित्रै त्यो कार्यक्रम पनि गर्ने कार्यक्रम छ। र हामीले वन डढेलोको सूचना खरिद र सञ्चार भनेर पनि करिब करिब सानो बजेट छुट्याएका छौँ। यसमा हामीले वन डढेलो लागेको सूचना गर्नेलाई सञ्चार खर्च, रिचार्ज कार्डसम्मको व्यवस्था र उनीहरूलाई समन्वय खर्च, समन्वय गर्दा लाग्ने खर्चको व्यवस्था गरेका छौँ। त्यस्तै अनुगमनहरू गरिराख्ने, कुन ठाउँमा बढी वन डढेलो लाग्ने सम्भावना छ, बाघ पतिङ्गरहरू बाटोमा अनि कुन ठाउँमा बढी संवेदनशील त्यो ठाउँमा चाहिँ हामीले समूह मार्फत सामुदायिक वनहरू मार्फत र सम्बन्धित समूहहरू मार्फत वन कर्मचारीहरू समेत परिचालन गरेर त्यो पात पतिङहरूलाई समेत हामीले व्यवस्थापन गर्ने कार्यक्रमहरू रहेका छन्।
वन जङ्गलमा डढेलो लाग्दा बढी के कुरामा असर पर्न जान्छ?
जैविक विविधतामाथि धेरै ठुलो नोक्सान हुन्छ। यसले सानो एक कोषीय जीवदेखि लिएर ठुला ठुला रुखहरू ठुला ठुला जीव जन्तुहरूलाई समेत नोक्सान गर्दछ।
जानी जानी पनि जङ्गलमा आगो लगाउने व्यक्तिलाई तपाईँहरू कस्तो किसिमको कारवाही गर्नुहुन्छ?
सबैभन्दा महत्वपूर्ण कुरा हजुरले यस सोध्नुभयो कि वन क्षेत्रमा आगो लगाउनु फौजदारी अपराध हो। यो कुरा कानुनमा उल्लेख भएको तर व्यवहारमा चाहिँ हाम्रो स्थानीय बासिन्दाहरूमा समेत त्यति जनचेतनाको कमी भनौँ या के कारणले हो आगो लगाउने मान्छे पाउँदा पाउँदै पनि त्यो सूचनाहरू हामीसँग नआउने गरेको छ। र यसमा हामीले वन क्षेत्रमा कसैले आगो लगायो वन डडेलो लगायो भनेपछि कानुनले नै वन एनमा कानुनी व्यवस्था छ कि दण्ड सजाएको उसलाई चाहिँ त्यसबाट भएको बिगो जो नोक्सान भएको छ त्यो बिगो वसुल गरेर 10,000 रुपियाँसम्म जरिवाना यहाँ कैदको व्यवस्था छ।
हस् त सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ सर।
समाचारमा पालो भएको छ श्रोता विचारको। वन जङ्गललाई आगलागीबाट जोगाउन स्थानीय स्तरबाट के गर्न सकिन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मदन राज भट्ट। जनचेतना हो सबभन्दा ठुलो डढेलोबाट बचाउनलाई। कसैले अप्सरोड खाएर फालिदिन्छन्, कसैले केही हुन्छ होइन, त्यसलाई बचाउनलाई अब हाम्रो सामुदायिक वन कार्यक्रम होला। सामुदायिक वन कार्यक्रमले चाहिँ जनचेतना जागृति गर्नु पर्यो र वन जङ्गल चाहिँ नजोगाइकन हाम्रो सास फेर्ने आवश्यक अक्सिजन समेत प्राप्त नहुने हुनाले यसलाई जोगाउनु पर्छ भनेर जनचेतना नजोगाइकन हुँदैन।
सीतामल, वन जङ्गललाई जोगाउन स्थानीयबाट के गर्नुपर्छ भने वन जङ्गल मा जताभावी दाउरा घाँसहरू काट्न नदिने, आगोहरू नलगाउने, सामुदायिक जङ्गलहरू बनाउनु पर्छ। त्यसमा बोट बिरुवाहरू रोप्ने, हुर्काउने, गाई गोरु जनावरहरूलाई जङ्गलमा जताभावी जान नदिने, बोट बिरुवाहरूको राम्रोसँग संरक्षण गर्ने, अनि सरकारले पनि वन जङ्गल जोगाउनको लागि चौकीदारहरू राख्ने र राम्रो व्यवस्था गर्ने, त्यस्तो गरेपछि मात्रै वन जङ्गलहरू हामीले जोगाउन सकिन्छ।
अब स्थानीय स्तरबाट सबभन्दा पहिले त त्यहाँ चाहिँ आगोसँग सम्बन्धित जस्तै मार्चिस भयो अनि त्यस्ता कुराहरू लगेर जानु भएन। त्यो नजिकमा वनभोजहरू अनि केटाकेटीहरूलाई चाहिँ त्यहाँ पठाउने काम गर्नु भएन। जङ्गलभन्दा अलि टाढा कुनै त्यस्तो किसिमको रेखाङ्कन गर्नु पर्यो, जुन रेखाङ्कन चाहिँ आगोको भित्र जानै नपाइने कि त्यस्तो किसिमको त्यो व्यवस्था गर्नु पर्यो। त्यो नजिकका मान्छेहरूलाई पनि जनचेतना जगाउनु पर्यो कि र आगोको सँग सम्बन्धित मान्छेहरूलाई जानै दिनु भएन। त्यो मार्चिसहरू आदि इत्यादि बोकेका मान्छेहरूलाई बिँडी खानेहरू हुन्छन् तिनीहरूबाट त्यस्तो किसिमले बचाउन सकेला जस्तो लाग्छ मलाई।
दुर्गा थापा, मिलेर जतन गर्नु पर्यो। आगो बिरे चुरो खानु भएन, आगोको प्रयोग गर्नु भएन, जङ्गल बचाउनु पर्यो नि त। जङ्गल पनि नभई हुन्न नि, डरौलो लाउने ठाउँमा बचाउनै पर्छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँले शुक्लफाटा एफएम 99.4 MHz, बारासिंह एफएम 102.2 MHz, बझाङको साइपाल एफएम 100.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ए शम्भु, केटी हेर्दै गई थिए, कसो लाग्यो भन्छ केटी?
छाड्दछि केटीका कुरा जाने रे, पढे लेखे त निकै थिए केटी, दाँत भने तैका पिसाइला, कोही दाँत उच्चा कोही निच्चा, कोही किराले खाया, तैका दाँतै देखेर मन मर्यो मेरो।
तैकीले खाइ त युएन दन्त उपचार केन्द्र छ भो अस्पताल रोड गली नम्बर 1 मे। ता त नमिल्याका बाङ्गा टिङ्गा दाँत मिलाउन्या, दाँत टल्काउन्या, नदुखाइ भर दाँत निकाल्या रे, अत्याधुनिक मेसिन बठे दाँत सफालै अर्दिना है, ताई लैजालै भ दाँत बनाउनै त।
ए, युएन दन्त उपचार केन्द्र, अरू के के सेवा छन् भो तैका?
ता त नयाँ दाँत राख्द्या, दाँतमी सिमेन्ट भद्द्या, दाँतमी दाँतको रङ मिलाएर कलर भद्द्या, मुखमी आउने घाउ खटिराको उपचार अद्या, गिजा बठे रगत आउने गिजा पाक्या समस्याको समाधान, दाँतको एक्सरे गद्द्या।
हजुर, दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचारको लागि युएन दन्त उपचार केन्द्रलाई सम्झनुहोस्। हाम्रो यहाँ 500 रुपैयाँमा कुरुन समेत राखिन्छ। सम्पर्क युएन दन्त उपचार केन्द्र अस्पताल रोड गली नम्बर 1 महेन्द्रनगर कञ्चनपुर। सम्पर्क व्यक्ति वरिष्ठ डेन्टिस्ट उमेश नाथ। सम्पर्क नम्बर 0995240005।
यमाहा मेगा एक्सचेन्ज अफर ग्राहकहरूको ध्यानलाई मध्यनजर गर्दै चैत्र 21 गतेदेखि 24 गतेसम्म श्यामराठी ट्रेडर्स महेन्द्रनगर महेन्द्र स्मारक मेन बजारमा
सुनौलो 2076 हैप्पी न्यू यमाहा
यमाहा एक्सचेंज एंड अपग्रेड कुनै पनि ब्रांड को पुरानो बाइक तथा स्कूटर को न्यूनतम मूल्यांकन ₹30,000
कुनै पनि ब्रांड को पुरानो बाइक तथा स्कूटर को प्रचलित बजार मूल्य भन्दा ₹10,000 थप मूल्यांकन
प्रत्येक खरीदमा ₹1,00,000 सम्म छूट
न्यूनतम ब्याज दरमा फाइनान्स सुविधा
फ्री एसेसरीज बाइक कभर हेलमेट स्पोर्ट्स ब्याग ग्लोव्स लेग गार्ड और फुट मैट म्यूजिकल प्रोग्राम फ्री चेकअप कैंप एनी ब्रांड एनी बाइक राइडिंग कंपटीशन डोर प्राइजेज फेस पेंटिंग र फूड कोर्ट
कृपया मूल्यांकन गराउन आउँदा अनिवार्य रूपमा ब्लू बुक साथमा लिएर आउनु होला
सम्पर्क फोन 0995538 16 र मोबाइल नम्बर 9858750744
नयाँ वर्षको शुभ आरम्भ
आँखाका रोगीहरूलाई अत्यन्त जरुरी सूचना नेपाल नेत्र ज्योति संघ गेटाँखा अस्पताल अन्तर्गत आँखा उपचार केन्द्र डडेलधुरा तथा परशुराम नगरपालिकाद्वारा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा भवन जोगबुडामा आँखा परीक्षण औषधि उपचार तथा चस्माको जाँच गरी सुपथ मूल्यमा चस्मा समेत उपलब्ध गरिने भएकाले आँखाका रोगीहरूले समयमा नै सम्पर्क राख्न हुन अनुरोध गरिन्छ आयोजक नेपाल नेत्र ज्योति संघ गेटाँखा अस्पताल आँखा उपचार केन्द्र
विश्रामपछि समाचारमा स्वागत छ अब बाँकी खबर डोटीको बड्डीकेदार गाउँपालिका वडा नम्बर 3 घागली स्थित धारापानीबाट भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ भरुवा बन्दुकसहित पक्राउ पर्नेमा घागल बस्ने 35 वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित जङ्गलमा घुमिरहेको अवस्थामा बिठाडीलाई पक्राउ गरेको हो बिना इजाजतको हतियार बोकेकाले अभियुक्त बिठाडीलाई हात हतियार खरखजना तथा विस्फोटक पदार्थ कसुर अन्तर्गत कारवाही हुने प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिनुभयो
डोटीका एचआईभी संक्रमितहरूलाई आज सम्मान गरिएको छ गुड नेवर्स इन्टरनेसनल नेपाल नामक गैर सरकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर डोटीका विभिन्न स्थानीय तहका एचआईभी संक्रमित बालबालिका सहित 20 जनालाई सम्मान गरेको गुड नेवर्स इन्टरनेसनल नेपालका जिल्ला कार्यक्रम संयोजक रञ्जित कुमार चौधरीले बताउनुभयो सम्मान कार्यक्रममा बोल्दै डोटीको दिपाल सिलगढी नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष सन्तोष बोहरा र वडा नम्बर 8 वडाध्यक्ष रामबहादुर खड्का तथा स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भूषण मिश्रले एचआईभी संक्रमितका पक्षमा काम गर्न तयार रहेको बताएका थिए कार्यक्रममा लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले सामाजिक रूपमा सहज जीवनयापनका लागि संक्रमितलाई स्वास्थ्य र आय आर्जनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्क अनुसार डोटीमा कम्तीमा 906 जनामा एचआईभीको संक्रमण रहेको पाइएको छ तीमध्ये 50 बालबालिका रहेका छन्
अछामलाई आगामी भदौ अघि नै साक्षर जिल्ला घोषणा गरिने भएको छ हाल 86% जनसङ्ख्या साक्षर भएपछि अछामलाई साक्षर जिल्ला घोषणाको तयारी गरिएको हो 2067 सालको घरधुरी सर्वेक्षण अनुसार अछामको जम्मा जनसङ्ख्या 286,462 मध्ये 14% मात्र निरक्षर छ अहिले पनि 41,273 जनसङ्ख्या निरक्षर देखिन्छ यो जनसङ्ख्यालाई पनि साक्षर बनाउन अहिले अछाम वर्ष साक्षरता कक्षा सञ्चालन भइरहेको जिल्ला शिक्षा तथा सम्बन्धी इकाइका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो उहाँका अनुसार साक्षर जिल्ला घोषणाका लागि लक्षित उमेर समूह 15-60 वर्ष हो जुन उमेर समूहमा 75,073 जनसङ्ख्या रहेको छ यसमध्ये 53,014 महिला र 22,059 पुरुष रहेका छन् 4 नगरपालिका र 6 गाउँपालिका गरी 10 स्थानीय तह रहेको अछाममा प्रत्येक पालिकाको तथ्याङ्क अनुसार थोरैमा 70% र धेरैमा 95%सम्म साक्षर रहेको पाइएको छ 10 स्थानीय तहका जनप्रतिनिधिले 2076 सालको भदौ मसान्तभित्रै साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेका हुन् जिल्ला समन्वय समितिका प्रमुख नगर बहादुर कुँवरको अध्यक्षतामा सदरमुकाम मङ्गलसेनमा भएको भेलामा उनीहरूले भदौसम्म साक्षर जिल्ला घोषणासँगै निरक्षर देखिएको बाँकी जनसङ्ख्याका लागि साक्षर कक्षालाई निरन्तरता दिनुपर्ने निर्णय गरेका हुन्। नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष नरबहादुर रावलले त्यसका लागि स्थानीय तहहरूले निरक्षरहरूका लागि विशेष योजना निर्माण गर्नुपर्ने बताउनुभयो।
अब राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता पनि भएकाले लगानीको राम्रो अवसर रहेको बताउनु भएको छ। नेपाल लगानी सम्मेलन 2075 को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको लामो समय देखिएको सामाजिक र आर्थिक रूपान्तरणको सपना पूरा हुँदै गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विभिन्न देशबाट आएका लगानीकर्ताहरूलाई अपार अवसर भएको क्षेत्रमा लगानी गरेर 3 करोड इमान्दार र मेहनती जनताको जीवन स्तरका स्नका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकारले आधार वर्षको रूपमा गएको एक वर्षलाई नीतिगत र कानुनी सुधार वर्षको रूपमा लिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई सन् 2030 सहस्राब्दी लक्ष्य हासिल गर्दै देशलाई मध्यम स्तरको आमदानी भएको देशका रूपमा रूपान्तरण गर्न चाहेको बताउनुभयो।
शिक्षा मन्त्रालयले एसईई परीक्षाको सम्पूर्ण प्रश्नपत्र रुजु गर्न निर्देशन दिएको छ। प्रश्नपत्रहरू बाहिरिन थालेपछि मन्त्रालयले शुक्रबार परीक्षा केन्द्रहरूमा प्रश्नपत्रको पोका रुजु गराउन निर्देशन दिएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको अध्यक्षतामा गठन भएको एसईई उच्च स्तरीय सुरक्षा समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको शिक्षा सचिव खगराज बरालले जानकारी दिनुभयो। शिक्षा सचिव बरालले एसईई परीक्षा प्रणाली नै फेल गराउन साङ्गठनिक रूपमा अपराध हुन थालेको टिप्पणी गर्नुभयो।
सरकारले मेडिकल कलेजहरूको शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गर्ने तयारी गरेको छ। मेडिकल कलेजहरूले जथाभावी शुल्क असुली गरिरहेका बेला स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले अब शुल्क वैज्ञानिक ढङ्गले निर्धारण गर्न लागि बताउनुभयो। आज नेपाल मेडिकल काउन्सिलको 56 वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मेडिकल कलेजहरूले जथाभावी शुल्क लिने गरेकोमा त्यसलाई अब वैज्ञानिक ढङ्गले नै नियन्त्रण गर्न लागि बताउनुभयो। त्यसै गरी उहाँले 2 वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य उपचार निशुल्क उपलब्ध गराउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पनि बताउनुभयो। स्वास्थ्य सेवालाई निशुल्क बनाउन सबै स्थानीय तहमा स्वास्थ्य चौकीहरूको स्थापनाको कामलाई अघि बढाइएको उहाँको भनाइ थियो। अब स्थानीय तहमा बन्ने स्वास्थ्य संस्थाहरूमा चिकित्सकहरू पुग्ने र जनताले गुणस्तरीय सेवा पाउने उहाँको भनाइ छ। यस्तै राज्यमन्त्री यादवले संविधानलाई मान्ने चिकित्सकहरूले स्थानीय तहमा जाँदैनौ भन्ने नमिल्ने पनि बताउनुभयो। काउन्सिलले समयसँगै आफ्नो सेवालाई गुणस्तरीय बनाउँदै लगेको काउन्सिलका रजिस्ट्रार डाक्टर दिलीप शर्माले बताउनुभयो।
अब खेल खबर। महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। आज हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको फाइनल खेलमा न्यू डायमन्ड एकाडेमीलाई 3-0 सोझो सेटमा हराउँदै सशस्त्रले उपाधि जितेको हो। सशस्त्रले खेल 25-12, 25-11 र 25-11 सोझो सेटमा जित्यो। यो सँगै सशस्त्रले एकै वर्षमा खेलेका 11 फाइनलबाट 10 उपाधि जितेको छ। उपाधिसँगै सशस्त्रले 2,50,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको न्यू डायमन्डले 1,25,000 रुपियाँ पायो। यस्तै तेस्रो भएको नेपाल पुलिस क्लबले 50,000 रुपियाँ जित्यो। आज भएको तेस्रो स्थानको भिडन्तमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई 3-2 सेटमा हराएको थियो। सशस्त्र प्रहरी बलले विगत 7 वर्षदेखि आफ्ना महानिरीक्षकका नाममा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ।
अब समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। कञ्चनपुरमा शुक्लफाटा महोत्सव 2075 प्रदेश स्तरीय आजदेखि सुरु।
महाकाली अञ्चल अस्पतालमा लामो समयपछि छाला रोग विशेषज्ञ डाक्टरको दरबन्दी पूरा।
डोटीका एचआईभी संक्रमित सम्मानित।
अछामलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी।
नेपालमा स्थिर सरकारसँगै नीतिगत स्थिरता भएकाले लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह।
एसईई परीक्षाको सम्पूर्ण प्रश्न पत्र रुजु गर्न निर्देशन।
र सशस्त्र प्रहरीको एपिएफ क्लबलाई राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि। जतिलाई समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधि कक्षबाट प्रवृत्तिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन उजाजीलाई धेरै धेरै धन्यवाद।